Alhamdulillah, nahmaduhu wa nasta'inuhu wa nastaghfiruhu wa nu'minu bihi wa natawakkalu alayh wa na'udhu billahi min shururi anfusina wa min sayyiati a'malina man yahdihillahu fala mudilla lahu wa man yudlilhu fala hadiya lahu wa nashhadu an la ilaha illallah wahdahu la sharika lahu ونشهد أن سيدنا ونبينا ومولانا محمدًا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليمًا كثيرًا كثيرًا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم هل أتاك حديث ضيف إبراهيم المكرمين إذ دخلوا عليه فقالوا سلاما قال سلام قوم منكرون فراغ إلى أهله فجاء بعجل سمين فقربه إليهم قال ألا تأكلون فأوجس منهم خيفة قالوا لا تخف وبشروه بغلام عليم فأقبلت امرأته في صرة فصكت وجهها وقالت عجوز عقيم قالوا كذلك قال ربك إنه هو الحكيم العليم صدق الله مولانا العظيم وصدق رسوله النبي الأمي الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقه قولي سبحانك لا علم لنا الا ما علمتنا انك انت العليم الحكيم اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا ان الله وملائكته يصلون على النبي يا ايها الذين امنوا صلوا عليه وسلموا تسليما اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى اله واصحابه وازواجه وذرياته هل اتاك حديث ضيف ابراهيم المكرمين كيا आपके पास आया ابراہیم علیہ الصلوۃ والسلام کے معزز مہمانوں کا واقعہ اذ دخلوا علیہ جب وہ آپ کے پاس داخل ہوئے فقالوا سلاما پھر انہوں نے کہا السلام علیکم قال السلام ابراہیم علیہ الصلوۃ والسلام نے جواب میں فرمایا وعلیکم السلام قوم منکرون اجنبی لوگ ہیں فراغ الی اہلہ پھر آپ نظر بچا کر اپنے گھر والوں کی طرف تشریف لے گئے فجاء بعجل سمین پھر آپ فربا بچھڑا لے کر آئے فقربہ الیہم پھر آپ نے اسے ان کے قریب کیا قال الا تاکلون ابراہیم علیہ الصلوۃ والسلام نے فرمایا کیا تم کھاتے نہیں فاوجس منہم خیفہ بس آپ نے ان کی طرف سے خوف محسوس کیا قالوا لا تخف انہوں نے کہا مت ڈریے وبشروه بغلام علیم اور انہوں نے آپ کو بڑے علم والے لڑکے کی بشارت دی فاقبلت امرأته فی سرۃ بس آئی آپ کی بیوی بولتی پکارتی بس آئی آپ کی بیوی बोलती पुकारती या जोर से बोलती हुई। फसक्कत वजह, फिर उसने अपना चेहरा पीटा। वकालत अजूजुन अकीम, और कहा बुढ़िया बांझ। कालू, उन्होंने कहा उन आने वाले मेहमानों ने, कदाली की काला रब्बुक, इसी तरह आपके परवरदिगार ने फरमाया है, इसी तरह तुम्हारे परवरदिगार ने कहा है। इन्नहु हुवल हकीमुल अलीम, बेशक वो हिकमत वाला खूब जानने वाला है। सूरतुज़्ज़ारियात के पहले रुकू में मुमिनीन मुवहिदीन और मुनकिरीन मुकद्दिबीन का तज़किरा था। और अल्लाह जल्ला जलालुहु अम्मा नवालुहु की तरफ से मुनकिरीन को दावत फिक्र थी और दावत ईमान थी कि मेरी कायनात का जर्रा जर्रा, मेरे वजूद पर दलील है, मेरे एक होने पर दलील है, और इस बात पर भी दलील है कि मैं कादिर मुतलक हूं। और जो कादिर मुतलक होता है वो किसी चीज को फना हो जाने के बाद दोबारा वजूद दे सकता है, लिहाजा कायनात का जर्रा जर्रा मरने के बाद की जिंदगी पर भी दलील है। तो पहले दावत फिक्र कि इस पर तुम गौर करो, और गौर करने के बाद फिर दावत ईमान के ईमान कबूल कर लो, ताकि दुनियावी उखरवी दोनों सआदतें तुम्हें नसीब हो जाए। इस दूसरे रुकू में अल्लाह जल्ला जलालुहु व अम्मा नवालुहु ने मोमिनीन मुवाहिदीन और मुकद्दिबीन मुनकिरीन के अंजाम को बयान किया है कि जो इनकार करने वाले होते हैं, अल्लाह ताला शानुहू के मुनकिर या अल्लाह की तौहीद के मुनकिर या मरने के बाद की जिंदगी के मुनकिर, जो तकजीब करने वाले हैं, झुठलाते हैं हमारे पैगंबरों को, हमारे पैगाम को, हमारी भेजी हुई किताबों को, तो ये तकजीब करने वाले और ये मुनकिरीन, इनका अंजाम आखिरत में तो बुरा ही होगा। इन्नद्दीन लवाके, जजा और सजा आने वाली है। इन्नद्दीन लवाके, इन्नद्दीन इन्नमा तुअदून लसादिक व इन्नद्दीन लवाके, ये तो होने वाला है ही। और जो अच्छे लोग हैं, इन्नल मुत्तकीन फी जन्नतिन व उयून, उनके लिए बागात हैं, चश्मे हैं। और जो मुनकिरीन हैं, मुकज्जिबीन हैं, उनके लिए यौमहुम अलन्नार युफ्तनून, जहन्नम है। ज़ूकु फितनतकुम, और उनसे कहा जाएगा कि अब तुम इस अजाब का मजा चखो। तो मुनकिरीन मुकज्जिबीन के लिए आखिरत में सजा है, और मुवहिदीन मुमिनीन के लिए आखिरत में जजा है, जन्नत है। लेकिन अल्लाह जल्ला जलालुहु अम्मा नवालुहु इस पूरे दूसरे रुकू में ये बतलाना चाहते हैं कि पिछली कौमों को देखो, तारीख को देखो, हमने नबी आखिरुज़्ज़मान सल्लल्लाहु अलैहि वसल्लम से पहले और भी बहुत सारे पैगंबर भेजे हैं, और उनको मानने वाले लोग भी थे और उनकी तकजीब करने वाले लोग भी थे। तो मोमिनीन का अंजाम देखो और मुकज्जिबीन का अंजाम देखो। तो ये नहीं कि मोमिनीन का अंजाम आखिरत में अच्छा होगा और मुकद्दिबीन का अंजाम आखिरत में बुरा होगा। अक्सर तो ये होता है कि मोमिनीन का अंजाम आखिरत से पहले इस दुनिया में ही अच्छा होता है, बिलउमूम। بعض دفعہ صرف کسی حکمت کی وجہ سے بظاہر ان کا انجام دنیا میں برا معلوم ہو رہا ہے، حالانکہ وہ بھی اچھا ہی ہوتا ہے جسے شہادت ہے، لیکن دیکھنے والوں کو ایسا ہوتا ہے کہ مر گیا کہ نہیں، قتل ہو گیا کہ نہیں. تو بظاہر دیکھنے والوں کے اعتبار سے بھی مومنین کا اکثر دنیا میں بھی انجام اچھا ہوتا ہے اور آخرت میں تو اچھا انجام ہے ہی، اور مکذبین کا دیکھنے کے اعتبار سے، دیکھنے کے اعتبار سے بھی اکثروں کا انجام دنیا میں برا ہوتا ہے اور آخرت میں تو برا ہوتا ہی ہے. تو غور کرو اس کے اوپر. اور اس میں جو ہے ایک اور بھی دعوت فکر ہے، اور وہ یہ ہے کہ مرنے کے بعد اگر کوئی زندگی نہیں ہے تو قانون دنیا میں صرف ایک ہونا چاہیے، قانون طبعی. قانون طبعی کا مطلب یہ کہ نیچر کا قانون. ایک شخص پیدا ہوا، دنیا میں آیا، اور جو اللہ کو نہیں مانتے وہ کہتے کہ نیچر ہی سب کچھ سکھاتا ہے، تو دنیا میں آیا، نیچر سے آیا، پھر نیچر ہی اس کو سب کچھ سکھاتا ہے کہ ماں کا دودھ اس طرح پیو، پھر جب وہ ذرا بڑا ہوتا ہے تو پانی اس طرح پیو، دودھ اس طرح پیو، ایپل اس طرح کھاؤ، کیلا اس طرح کھاؤ، پھر وہ ذرا اور بڑا ہوتا ہے تو بہت سارے کام کرنے لگتا ہے، پھر وہ اور ذرا بڑا ہوتا ہے شادی کرتا ہے وغیرہ وغیرہ. تو وہ کہتے ہیں کہ یہ قانون طبعی ہے. تو قانون طبعی سے انسان دنیا میں آتا ہے، قانون طبعی سے انسان دنیا میں زندگی گزارتا ہے، اور قانون طبعی سے مرتا ہے. ایک گویا نیچرل لا ہے جو پریویل ہے پوری دنیا میں. تو جتنے جانور ہیں وہ بھی قانون طبعی سے آتے ہیں، قانون طبعی سے جاتے ہیں. جتنے چرند ہیں، جتنے پرند ہیں، سمندر کی جتنی مچھلیاں ہیں، وہ ایک ہی قانون سے زندگی گزارتے ہیں، قانون طبعی. طبیعت اور نیچر جس طرف ان کو لے جاتا ہے اس طرف جاتے ہیں، پرس نہیں ہوتی. ایک جانور دوسرے جانور پر زیادتی کرتا ہے جنگل میں تو وہاں کوئی کورٹ نہیں ہوتا، وہاں کوئی پولیس نہیں ہوتی، قانون طبعی. تو دنیا میں بھی ایک قانون طبعی ہے، اور مرنے کے بعد کی کوئی زندگی نہیں. تو مرنے کے بعد کی زندگی کے جو قائل نہیں ہے انہیں قانون طبعی کے علاوہ کسی اور قانون کو تو ماننا ہی نہیں پڑے گا، اور اگر ماننے جائیں گے تو سوال کھڑا ہو جائے گا کہ یہ قانون طبعی کے علاوہ دوسرا قانون کہاں سے آ گیا بھائی. تو ایک ہے قانون طبعی، کہ طبعی قانون، ایک نیچرل نیچر کا قانون، اور دوسرا جو قانون ہے دوسرا کہ جیسے حکومتی قانون ہے. تو دنیا میں ایک حکومتی قانون بھی لاگو ہوا، تو حکومتی قانون اس لیے ہے کہ تاکہ انسانوں میں نظم و نسق کو قائم رکھا جائے، اور جب کوئی غلطی کرتا ہے تو غلطی کے نتیجے میں اس کو سزا ملتی ہے. تو انسانوں میں جو دہریہ ہیں اور جو مرنے کے بعد کی زندگی کے قائل نہیں ہیں، وہ قانون طبعی کو بھی مانتے ہیں اور قانون حکومت کو بھی مانتے ہیں. اور جانوروں کے بارے میں، انسانوں کے علاوہ باقی دوسری جتنی چیزیں ہیں ان کے بارے میں، وہ صرف قانون طبعی کے قائل ہیں. اور حکومتی قانون کے اس لیے قائل ہوتے ہیں کہ اگر حکومت کا کوئی قانون نہیں ہوگا تو انسانوں کے اندر جو ہے وہ ایک نظام باقی نہیں رہے گا، ایک دوسرے پر زیادتی ہوگی اور سکون نہیں رہے گا، چین نہیں رہے گا. اس لیے حکومتی قانون ہونا چاہیے، جو بھی حکومت ہو. ہم یہ کہتے ہیں کہ اس کے علاوہ ایک شرعی قانون بھی ہے، اور شرعی قانون ہے اس کی دلیل یہ ہے کہ جو قومیں اللہ جل جلالہ وعمن والہ کی نافرمانیاں کرتی ہیں ان پر اللہ کی طرف سے عذاب آتا ہے. اور عذاب آیا ہے، اور ان پر جو عذاب آیا ہے تو عذاب کے تو سب قائل ہیں. تاریخ کو پڑھنے والے سب اس حقیقت سے واقف ہیں کہ فلاں قوم اس طرح تباہ ہوئی، فلاں قوم اس طرح ہلاک ہوئی، چاہے وہ اس کو قانون طبی مانتے ہو یا سمجھتے ہو، یا یہی توجہ کرنی پڑے گی ان کو. لیکن پوری کی پوری قوم تباہ ہو جائے قانون طبی سے، یہ کیسے ہوگا؟ قانون طبی سے جنگل میں پورا کا پورا جنگل تو تباہ نہیں ہوگا، शेरों का पूरा खानदान तो तबाह नहीं होगा कानून तबी से, कानून तबी से पूरी की पूरी कौम तबाह हो जाए, नंबर एक। और अगर कानून शरी से, कानून तबी से, और वो भी अजीब गरीब अंदाज में कि कानून तबी आता है और एक ही बस्ती में रहने वाले दो गिरोह में से एक गिरोह को हलाक करता है, दूसरा गिरोह बच जाता है। तो मां कबल की जितनी भी कौमों की हलाकत के वाकयात है वो हमें ये बतलाते हैं कि कानून तबी और कानून हुकूमती के अलावा भी कोई दूसरा कानून है, और ये दूसरा कानून जो है वो जब मुतवज्जे होता है तो कौमों को दुनिया में हलाक करता है। तो कौमों को दुनिया में हलाक करता है तो ये इस बात की दलील है कि जो कौमें हलाक हुई हैं उन्हीं कौम के वो मोमिन अफराद जो जिंदा रह गए हैं, और जो जो जिंदा रह गए हैं उनका जो कायद है जिसे हम पैगंबर, या वो जो बात कह रहा था वो सही है कि जो कानून शरी को फॉलो नहीं करेगा तो कानून शरी के मुताबिक उसका नतीजा ये होगा कि दुनिया में भी हलाकत आ सकती है, आखिरत में भी हलाकत आ सकती है, लिहाजा तुम्हें आखिरत का कायल होना पड़ेगा इन वाकियात को पढ़कर। तो अल्लाह जल्ला जलालहू वामनवालहू अब मुख्तलिफ मिसालें पेश कर रहे हैं कि देखो जो मानने वाले लोग हैं उनके साथ अल्लाह का मामला दुनिया में कैसा होता है, और इनकार करने वाले लोग हैं उनका अल्लाह ताला उनके साथ अल्लाह ताला शानों का मामला कैसा होता है। और सबसे पहली कौम हलाक होने वाली कौमों में से जिनका अल्लाह ताला शानों जिक्र कर रहे हैं वो कौम लूत है, और कौम लूत जो है वो बेहयाई की इंतहा को पहुंच गई थी, और अल्लाह ताला शानहू ने हजरत लूत अलैहिस सलातु वस्सलाम को उनमें भेजा, और उन्होंने उनको अल्लाह जल्ला जलालहू वामन वालहू की तरफ बुलाया और बार बार उनको समझाया कि इस बेहयाई से बाज आ जाओ, इस बेहयाई से बाज आ जाओ, इस बेहयाई से बाज आ जाओ। और ये बेहयाई जो है वो तो एक आला दर्जे का मुनकर था जिसमें वो लोग मुब्तला थे, लेकिन इसके अलावा और भी बहुत सारे मुनकरात थे। वो अल्लाह जल्ला जलालहू वामनवालहू के वजूद के कायल नहीं थे, अल्लाह जल्ला जलालहू वामनवालहू की तौहीद के कायल नहीं थे, मरने के बाद की जिंदगी के कायल नहीं थे। तो लूत अलैहिस्सलाम ने उन्हें अपनी तरफ मुतवज्जह करना चाहा, अल्लाह की तरफ बुलाना चाहा, लेकिन उन्होंने माना नहीं, तो अल्लाह जल्ला जलालहू वामनवालहू ने उनको हलाक किया। लेकिन जिन फरिश्तों को उनकी हलाकत को लेकर भेजा गया उन्हें अल्लाह ताला शानहू ने दो काम दिए थे। एक काम तो ये कि लूत अलैहिस्सलाम की कौम को हलाक करना है, यानी मुकद्दिबीन को, झुठलाने वालों को, और जो मोमिनीन है उन्हें बचा लेना है। तो ये अंजाम हर जगह दिखाएंगे कि देखो कौम लूत की हालत को देखो, फिर उसके बाद ये है कि देखो कौम समूद की हालत को देखो, कौम आद की हालत को देखो, कि मुकद्दिबीन हलाक हुए और मोमिनीन बच गए, मुकज्जिबीन हलाक हुए मोमिनीन बच गए, मुनकिरीन हलाक हुए और मोमिनीन बच गए, ये अंजाम बताना मकसूद है। तो दुनिया में भी मुकज्जिबीन का अंजाम बुरा और मोमिनीन का अंजाम अच्छा, और आखिरत में भी मुकज्जिबीन का अंजाम बुरा होगा, इससे खुद समझ में आ जाता है, और मोमिनीन का अंजाम अच्छा होगा। लेकिन लूत अलैहिस्सलाम की हलाकत के लिए जिन फरिश्तों को भेजा गया, इब्ने अब्बास रजी अल्लाह तआला फरमाते हैं कि सिर्फ तीन फरिश्तों को भेजा गया था, हजरत जिब्रील अलैहिस्सलाम, हजरत मिकाइल अलैहिस्सलाम और हजरत इसराफील अलैहिस्सलाम, ये तीन फरिश्ते आए थे। और बाद हजरात ने और भी तादाद बतलाई है, ये तफसीली रिवायात है सारी, 12 तक के अकवाल हमें मिलते हैं। तो ये जितने भी फरिश्ते हों, कौमों को हलाक करने के लिए तो एक फरिश्ता भी काफी है अल्लाह की तरफ से, जितने भी फरिश्ते आए थे बहरहाल ये 2 से ज्यादा थे, 3 या 3 से ज्यादा। तो इनको कौमे लूत की हलाकत का काम सुपुर्द किया गया था, और साथ में उसी सफर में उनको यह भी जिम्मेदारी दी गई थी कि तुम हमारे खलील इब्राहिम अलैहिस्सलाम के पास जाकर हमारे खलील को एक आलिम लड़के की खुशखबरी सुना दो। حضرت حاجرہ علیہ الصلوۃ والسلام کے بطن سے اسماعیل علیہ الصلوۃ والسلام پہلے پیدا ہو چکے تھے، حضرت سارہ علیہ الصلوۃ والسلام کے بطن سے کوئی اولاد نہیں تھی ابراہیم علیہ الصلوۃ والسلام کو، اور ابن اسحاق رحمہ اللہ تعالی کی روایت کے مطابق جس وقت یہ فرشتے آئے ہیں تو اس وقت حضرت حاجرہ حضرت سارہ علیہ الصلوۃ والسلام کی عمر 90 سال کی تھی اور حضرت ابراہیم علیہ الصلوۃ والسلام کی عمر 120 سال تھی، وہ بڑھیا تھی 90 سال کی، اور 90 سال کی عمر میں کسی کو بچہ نہیں ہو سکتا، اور ابراہیم علیہ الصلوۃ والسلام 120 سال کے بوڑھے تھے، 120 سال کے بوڑھے کو بھی اولاد نہیں ہو سکتی، لیکن وہ فرشتے ان دونوں کو بشارت سنانے کے لیے آئے. حضرت سارہ علیہ الصلوۃ والسلام مایوس ہو چکی تھی، مایوس کا مطلب یہ کہ ایکسپٹ کر چکی تھی کہ اب مجھے اولاد ہونے والی نہیں ہے، اور اللہ کی تقدیر پر راضی تھی، لیکن اللہ جل جلالہ وامن والہ جو مطیع اور فرما بردار ہوتے ہیں تو اللہ جل جلالہ وامن والہ کی حکمت اور مصلحت کا تقاضا ہوتا ہے، تو انہیں دنیا میں بھی عطاؤں سے نوازتے ہیں اور آخرت میں بھی عطاؤں سے نوازتے ہیں، اور جہاں مصلحت نہیں ہوتی وہاں دنیا میں محروم رکھتے ہیں، آخرت میں اور عطاؤں میں اضافہ ہوتا ہے. تو اصل جو مقصود ہے وہ تو قوم لوط کا قصہ، اور قوم لوط کی بربادی سے یہ بتلانا مقصود ہے کہ دیکھو منکر مت رہو. مشرکین مکہ اور کفار مکہ کو سب سے اول خطاب، اور اس کے بعد قیامت تک آنے والے منکرین کو خطاب کہ منکر مت رہو، اس لیے کہ منکرین کا نتیجہ اچھا نہیں ہوتا. قوم لوط کا انجام دیکھیے، اور فرعون کا انجام دیکھیے، اور قوم عاد کا انجام دیکھیے، قوم ثمود کا انجام دیکھیے، اور قوم نوح کا انجام دیکھیے. ان سب کا ذکر آ رہا ہے ایک رکو میں اختصار کے ساتھ، دوسری جگہوں پر تفصیل کے ساتھ ہے. تو اصل مقصود تو یہ ہے، لیکن چونکہ لوط علیہ الصلوۃ والسلام کی قوم کی ہلاکت کے لیے جن فرشتوں کو بھیجا گیا تھا انہیں یہ حکم ہوا تھا کہ پہلے خلیل اللہ کے پاس جانا، ان کو لڑکے کی بشارت سنانا، اور پھر قوم لوط کے پاس جانا اور ان کو ہلاک کرنا. تو یہاں پر جو ہے بطور تمہید کے ابراہیم علیہ الصلوۃ والسلام کا واقعہ بھی ذکر کیا گیا ہے، اور بعض حضرات مفسرین نے اس کی یہ مناسبت بھی بیان کی ہے کہ سیدھے حضرت لوط علیہ الصلوۃ والسلام کے قصے پر بھی جا سکتے تھے، لیکن چونکہ اوپر یہ ذکر آیا کہ جو محسنین ہوتے ہیں، جو مؤمنین متقین ہوتے ہیں، اور وہ مؤمنین متقین تقوی میں ترقی کرتے کرتے مقام احسان کی بلندیوں پر پہنچتے ہیں، ان کی ایک خصوصیت یہ ہوتے ہیں کہ وہ فی اموالہم حق للسائل والمحروم، کہ ان کے اموال میں سوالی کے لیے بھی حق ہوتا ہے، بے سوالی کے لیے بھی حق ہوتا ہے. جب سوالی اور بے سوالی کو ڈھونڈ ڈھونڈ کر وہ خرچ کرتے ہیں، تو پھر جب ان کے یہاں کوئی مہمان بن کر آتا ہے تو ان کے ساتھ کیسا معاملہ کرتے ہوں گے، یہ بھی بتلانا مقصود ہے کہ مہمان کے ساتھ کیسے معاملہ کیا جائے. اور پھر یہ بتلانا بھی مقصود ہے کہ جس طرح منکرین کو دنیا میں سزا ملتی ہے اور مومنین کو دنیا میں اللہ جل جلالہ وامن والہ فائدے پہنچاتے ہیں مصلحتوں کو سامنے رکھ کر، تو ابراہیم علیہ الصلوۃ والسلام بھی موحدین میں سے تھے، ابراہیم علیہ الصلوۃ والسلام بھی مومنین میں سے تھے، اللہ کے پیغمبر تھے. تو دیکھو اللہ نے جب چاہا، اللہ کی حکمت اور مصلحت کا جب تقاضا ہوا، تو بی بی 90 سال کی ہے اور میاں 120 سال کے ہیں، لیکن اللہ جل جلالہ وامن والہ نے ان کو اولاد عطا فرمائی. اور اولاد بھی کیسی عطا فرمائی، 90 سال کی عمر میں بشارت سنائی اور 91 سال کی عمر میں اولاد پیدا ہو گئی، اور پھر بشارت بھی ایسی سنائی کہ وبشرنا ہو بے اسحاق ومن وراء اسحاق یعقوب، یعنی یہ بشارت سنائی کہ تمہیں جو لڑکا ملنے والا ہے وہ بچپن میں جوانی میں انتقال نہیں کرے گا. اول تو غلام کا معنی یہ ہے کہ وہ ذرا بڑا ہوگا، لڑکا بلوغ کی حد کو پہنچے گا، اور بلوغ کی حد کو پہنچنے کے بعد وہ عالم ہوگا، عالم اور علیم، بڑا عالم ہوگا، اور قوم میں بڑا عالم پیغمبر ہوتا ہے، اس لیے کہ اس کو جو علم دیا جاتا ہے وہ کسی کو نہیں دیا جاتا. تو لڑکے کی بشارت ہوئی، یہ بھی بشارت ہوئی کہ وہ بڑا ہوگا، نبوت کی عمر کو پہنچے گا، اسے نبوت ملے گی، اور یہ بھی بشارت سنائی کہ اس کی بھی شادی ہوگی، اور یہ بھی بشارت سنائی کہ اس کے یہاں بھی اولاد ہوگی. اور یہ ایسے لڑکے کی بشارت سنائی، حضرت جبریل علیہ السلام نے حضرت سارا کی 90 سال کی عمر میں، حضرت ابراہیم علیہ السلام کی 120 سال کی عمر میں ایسے لڑکے کی بشارت سنائی کہ اسحاق علیہ السلام پیدا ہوئے، اور اسحاق علیہ السلام کے بعد بنو اسرائیل میں جتنے بھی پیغمبر آئے وہ سارے کے سارے اسحاق علیہ السلام کی نسل میں آئے. تو اسحاق علیہ السلام بیٹے ہیں ابراہیم علیہ السلام کے، تو یہ کہنا غلط نہیں ہوگا کہ حضرت سارا علیہ السلام کو اللہ تعالی نے ایک ایسے لڑکے کی خوشخبری سنائی کہ جس کے نتیجے میں بنو اسرائیل کے بعد میں آنے والے سارے پیغمبر حضرت سارا علیہ السلام کی نسل میں ہونے والے تھے. اور پوری تاریخ میں صرف یہ ایک خاندان ملتا ہے کہ جن میں یکے بعد دیگرے، پہلے باپ، پھر بیٹا، پھر پوتا، پھر پر پوتا انبیاء ہوئے. ابراہیم علیہ السلام نبی ہوئے، حضرت اسحاق نبی ہوئے، حضرت اسحاق کے بیٹے یعقوب نبی ہوئے، حضرت یعقوب کے بیٹے یوسف نبی ہوئے. اسی لیے جب نبی صلی اللہ علیہ وآلہ وسلم سے صحابہ کرام رضوان اللہ تعالی علیہ مجمعین نے پوچھا کہ من اکرم الناس، لوگوں میں سب سے زیادہ کرامت والا کون ہے؟ تو آپ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ الکریم، ابن الکریم، ابن الکریم، ابن الکریم. کہتے کہ وہ کرامت والا، وہ عزتوں والا جو کہ عزتوں والا کا باپ ہے، اور وہ بھی عزتوں والا کا باپ ہے، اور وہ بھی عزتوں والا کا باپ ہے، کرامت والا کا باپ ہے. اور پھر آپ صلی اللہ علیہ وسلم نے اس کی وضاحت فرمائی کہ ابراہیم ابن اسحاق ابن یعقوب ابن یوسف ابن یوسف ابن یوسف ابن یعقوب ابن اسحاق ابن ابراہیم. یہ آپ صلی اللہ علیہ وسلم نے وضاحت فرمائی. اور اس سے جو ہے، اس سے بعض علماء نے غور و فکر کر کے تجربے سے یہ بات نکالی ہے کہ اللہ جل جلالہ وعم نوالہ کسی کو دینی یا دنیاوی دولت عطا فرماتے ہیں، تو وہ دینی یا دنیاوی دولت جو بھی اعلی درجے کی ہوتی ہے وہ 4 نسلوں تک چلتی ہے، آگے 4 نسلوں کے بعد جو ہے وہ منتقل ہو جائے گی کسی اور نسل میں. بہرحال یہ تو تجربے کی بات ہے، کوئی شرعی بات نہیں ہے. تو یہاں پر جو ہے وہ قصہ مذکور ہے. تو حق تعالی شانہ آپ صلی اللہ علیہ وسلم سے سب سے پہلے مخاطب ہیں کہ حل اتاک، کہ آپ کے پاس پہنچا، کہ آپ کے پاس آیا. حدیث ضعیف ابراہیم المکرمین، ابراہیم علیہ السلام کے معزز مہمانوں کا واقعہ، کہ آپ کے پاس ابراہیم علیہ السلام کے معزز مہمانوں کی بات آئی، ان کا قصہ آیا، ان کا کوئی واقعہ آیا. اس کا مطلب ہے کہ آ چکا ہے پہلے، اس سے پہلے بھی ہم آپ کو بتلا چکے ہیں کہ ابراہیم علیہ السلام کے پاس ضعیف مکرم آئے تھے. اب ان کو ضعیف ابراہیم المکرمین کیوں کہا گیا، اب ضعیف المکرمین کیوں کہا گیا؟ تو اس کی 2 وجوہات ہیں. ایک وجہ تو یہ ہے کہ یہ فرشتے تھے، اور فرشتوں کے بارے میں اللہ جل جلالہ وعم منوالہ ارشاد فرماتے ہیں کہ فرشتے جو کہ معصوم ہوتے ہیں اور گناہ نہیں کرتے، اس لیے اعلی سے اعلی فرشتے سے لے کر ادنا سے ادنا فرشتے تک ہر فرشتہ مکرم ہوتا ہے. اور اللہ قرآن میں فرماتے ہیں کہ بل عباد مکرمون، فرشتے جتنے بھی ہیں وہ سارے کے سارے معزز ہیں، عزت والے ہیں، قابل اکرام ہیں. تو اس اعتبار سے یہاں کہا گیا کہ ابراہیم علیہ السلام کے پاس جو مہمان آئے تھے وہ شروع میں انسانوں کی شکل میں تھے اور مہمان لگ رہے تھے، مگر وہ عباد مکرمون میں سے تھے، وہ فرشتوں میں سے تھے، اس لیے ان کو مکرمین کہا گیا. اور دوسری توجہ یہ کی گئی ہے कि इनको अलमुकरमीन इसलिए इस एतबार से कहा गया कि ये ज़ईफ बनकर मेहमान बनकर जब हजरत इब्राहिम अलैहिस्सलाम के पास आए तो इब्राहिम अलैहिस्सलाम ने उनका इकराम करके उनको मुकरम बना दिया, उनकी इज्जत की, उनका इकराम किया, उन्हें हशाश बशाश चेहरे से मुलाकात की और उनका इस्तकबाल किया बशाशत के साथ, उन्हें घर में बुलाया, घर में अच्छी जगह पर बिठाया और बिठाने के बाद उनके लिए खाने पीने का इंतजाम फरमाया, दस्तरखान लगाया, उनको बिठा करके उनको खाने को कहा। तो इस एतबार से कहा कि क्या आपके पास इब्राहिम अलैहिस्सलाम के इकराम किए गए और मुअज्जज मेहमानों का किस्सा आया। अब वो किस्सा जो है बयान कर रहे हैं, इज दखलू अलैहि फकालू सलाम, ये इस्तिफहाम तकरीरी था कि हां जी हां ये किस्सा तो आया है मगर ये अजमत के लिए ये उसलूब इख्तियार किया गया कि वो बड़े ऊंचे दर्जे के मेहमान थे। इस दखलू अलैहि फकालू सलाम, जब वो इब्राहिम अलैहिस्सलाम के पास दाखिल हुए और दाखिल होकर उन्होंने फकालू सलामा, उन्होंने कहा कि अस्सलामु अलैकुम। तो ये फकालू सलामा, फकालू अस्सलामु अलैकुम नहीं कहा, फकालू सलाम उन्होंने सलाम कहा और कहा काला सलामुन, तो इब्राहिम अलैहिस्सलाम ने भी सलाम किया। ये ऐसा ही जैसा कि हमें जब किसी की तरफ से सलाम मिलता है किसी और के लिए तो हम ये नहीं कहते कि उन्होंने आपको अस्सलामु अलैकुम कहा है, हम कहते हैं उन्होंने सलाम कहा है और उसका माना यही होता है कि अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु। इसीलिए जब हम किसी को कहते हैं कि उन्होंने आपको सलाम कहा है, उन्होंने आपको सलाम पहुंचाया है, तो वो जवाब में क्या कहता है, अलैहिम वालैकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुहु। तो ये फरिश्ते जब हजरत इब्राहिम अलैहिस्सलाम के पास दाखिल हुए तो उन्होंने अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु कहा होगा और इब्राहिम अलैहिस्सलाम ने वालैकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुहु का जवाब से जवाब दिया हुआ होगा। अब यहां पर जो है मुफस्सिरीन ने, ये तलबा के लिए है एक बात, मुफस्सिरीन ने ये कहा है कि फकालू, जब फरिश्तों के सलाम की बात आई तो सलामन मंसूब है और जब इब्राहिम अलैहिस्सलाम के सलाम करने की बात आई तो सलामुन मरफू है। तो का सलामन जो है वो मंसूब इसलिए कि उससे पहले फेल महजूब है, नुसल्लिमु अलैकुम सलामन या सल्लमना अलैकुम सलामन, हमने आप पर सलाम भेजा या हम आपको सलाम कर रहे हैं। और इब्राहिम अलैहिस्सलाम ने कहा सलामुन, ये जुमले इस्मिया है, वो जुमले फैलिया है और ये जुमले इस्मिया है और जुमले इस्मिया का माना सलामुन अलैकुम मिन्नी, मेरी तरफ से भी तुम पर सलाम हो। और जुमले इस्मिया में इस्तिमरार का माना पाया जाता है जबकि जुमले फैलिया में जरूरी नहीं है कि इस्तिमरार का माना पाया जाए। तो इससे इशारा इस बात की तरफ कर दिया कि तुम्हारे सलाम से मेरा सलाम आला है, इसलिए कि मेरे सलाम में इस्तिमरार का माना पाया जाता है। तो इससे इशारा इस बात की तरफ हुआ कि वइदा हुय्यतुम बितहय्यतिन फहय्यु बिअहसन मिन्हा अव रुद्दुहा, कि फरिश्तों के सलाम से ऊंचे दर्जे का सलाम इब्राहिम अलैहिस्सलाम ने किया। अब इससे हमें यह पता चला कि देखो फरिश्ते भी आ रहे हैं तो सलाम कर रहे हैं, पैगंबर भी सलाम का जवाब दे रहे हैं, तो ये जो अस्सलाम वालेकुम वालेकुम अस्सलाम है जो हमें हमारे आका सल्लल्लाहु अलैहि वसल्लम ने एक ग्रीटिंग सिखाया है, एक तहिया सिखाया है, इससे बेहतर मुलाकात का ग्रीटिंग आपको पूरी दुनिया में ढूंढ ढूंढ कर थक जाओगे लेकिन नहीं मिलेगा। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू, तो तुम पर अल्लाह की तरफ से सलामती हो, या अगर अस्सलामों को अल्लाह का नाम मुराद दिया जाए, तुम पर निगरा हो अल्लाह, अल्लाह की हिफाजत तुम पर हो और अल्लाह की रहमत तुम पर हो, अल्लाह की बरकतें तुम पर हो, है तो अल्लाह तुम पर निगरा हो और अल्लाह की बरकतें भी हो, अल्लाह की रहमतें भी हो। यानी एक एक जुमला अस्सलामु अलैकुम सिर्फ अगर ले लें आप तो इसमें यह कहा जा रहा है कि तुमको दुनिया और आखिरत की सारी खैर मिल जावे, वह रहमतुल्लाह है तुमको दुनिया और आखिरत की सारी खैर मिल जावे, और वह बरकात हो तुमको दुनिया और आखिरत की सारी खैर मिल जावे। यानी तीन मरतबा सलाम करने वाला जिसको सलाम किया जा रहा है उसको दुनिया और आखिरत की खैर की दुआ दे रहा है और जवाब देने वाला कहता है वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुहू, उसमें भी यही बात है। और फिर ये ग्रीटिंग ऐसा है कि 30-30 नेकियां मिलती हैं दोनों को, फिर ये ग्रीटिंग ऐसा है कि सुन्नत का सवाब मिलता है, तो अल्लाह की तरफ से मोहब्बत मिलती है, नबी सल्लल्लाहु अलैहि वसल्लम का कुर्ब मिलता है, फिर ये सलाम ऐसा है कि इसमें अल्लाह का जिक्र भी है, तो फज़कुरूनी अज़कुरकुम अल्लाह की बारगाह में वो मजकूर होता है, फिर ये कि ये ग्रीटिंग ऐसा है कि जैसे ही आप कहते हैं कि अस्सलामु अलैकुम, बस अस्सलाम सलामती, तो सामने वाला फौरन समझ जाता है, ये पैगाम मिल जाता है कि ये मेरा अपना है, इससे मुझे किसी किस्म का नुकसान नहीं पहुंच सकता, और इसकी बरकतें बहुत ज्यादा हैं। आप सल्लल्लाहु अलैहि वाली वसल्लम ने इसके बारे में हुक्म फरमाया कि अफशुस सलाम, सलाम को फैलाओ। इस वक्त ये मौजू नहीं है, ये एक मुस्तकिल तकरीर का मौजू है, लेकिन मेरी सिर्फ सुनने वालों से, मेरे सब भाइयों बहनों से दरखास्त यह है कि इस सिलसिले में अगर हमारी तरफ से कुछ कोताही हो रही है तो हम उसका तदारुक करें। इस वक्त पूरी दुनिया में सलामती की जरूरत है, एक कोरोना वायरस आए हो इसमें भी सलामती की जरूरत है, तो अगर हम एक दूसरे को सलामती की दुआएं देंगे तो कोरोना वायरस और इसके अलावा दुनियावी उखरवी दीनी तमाम मसाइब से अल्लाह हमारी हिफाजत फरमाएंगे, रहमतें मिलेंगी, बरकतें मिलेंगी। तो अफशुस सलाम का माना यह है कि तुम सलाम को फैलाओ, और सलाम को फैलाओ में दो बातें हैं, एक तो है कि बुलंद आवाज से करो ताकि दूर तक तुम्हारी आवाज पहुंचे, और बार बार मौके मिलने पर सलाम करो। तो जब भी दो मुसलमान आपस में मिलें तो सबसे पहला काम यह करें अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु, और जब घर में दाखिल हो तो अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु, जब घर से जाएं अपने घर से किसी और के घर से, दाखिल होते वक्त भी सलाम, निकलते वक्त भी सलाम, अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु। हदीस शरीफ में आता है अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के बारे में कि इदा सल्लम सल्लम सलासन, जब आप सलाम करते थे तो तीन मरतबा करते थे। भाई तीन मरतबा क्यों करते थे, तो उसकी तौजीह मुख्तलिफ की गई है, उनमें से एक तौजीह यह है कि जब आप बड़े मजमे में आते थे तो सलाम इतना अहम था आप सल्लल्लाहु अलैहि वसल्लम के नजदीक कि बड़े मजमे में दाईं तरफ देखकर भी सलाम करते थे, बीच में भी सलाम करते थे, बाईं तरफ देख करके भी सलाम करते थे, और मजमा लंबाई में होता था तो गुजरते हुए मजमे में दाखिल होने पर भी सलाम करते थे, मजमे के बीच में पहुंच करके भी सलाम करते थे, और आखिरी हिस्से पर भी सलाम करते थे। और दूसरी तौजीह यह की गई है कि जब किसी के घर जाते थे तो सबसे पहले इस्तीजान का सलाम करते थे कि अस्सलामु अलैकुम अदखुल, अस्सलामु अलैकुम, तुम पर सलामती हो, क्या मैं दाखिल हो सकता हूं। इजाजत मिलती थी तो घर में दाखिल होते हुए सलाम करते थे अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू, और फिर जब मुलाकात से फारिग होकर वापस अपने घर की तरफ लौटते थे तो निकलते हुए फिर ये कहकर जाते थे कि अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू। तो मेरी सबसे दरखास्त है कि सलाम की कसरत, एक दूसरे को खूब सलाम करो, अपनी औलाद को भी सलाम करो, मां बाप को भी सलाम करो, बीवी शोहर को सलाम करे, शोहर बीवी को सलाम करे, अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू। और ये जो ग्रीटिंग हमें हमारे आका सल्लल्लाहु अलैहि वसल्लम ने सिखाया है, ये ग्रीटिंग ऐसा है कि इसके नतीजे में आपस में मोहब्बतें भी बढ़ती हैं। मोहब्बतें पहले से नहीं है तो मोहब्बत पैदा होगी, मोहब्बत पहले से है तो बढ़ती है, और आपस में मोहब्बतों के बढ़ने से ईमान में कमाल आता है, और जब ईमान में कमाल आता है तो जहन्नम में जाए बगैर जन्नत में इंसान को दाखला मिलता है। ला तदखुलुल जन्नत हत्ता तुमिनु वला तुमिनु हत्ता तहब्बु अवला अदुल्लुकुम अला शयइन इज़ा फअलतुमूहु तहाब्बतुम अफशुस सलाम बैनकुम। सलाम को हमें खूब फैलाना चाहिए। आप सल्लल्लाहु अलैहि वसल्लम जब मदीना मुनव्वरा में दाखिल हुए तो अब्दुल्लाह इब्ने सलाम रज़ी अल्लाह अन्हु फरमाते हैं कि सबसे पहली बात जो मैंने आप सल्लल्लाहु अलैहि वसल्लम से सुनी वो ये थी कि अफशुस सलाम वातिमु ताम वसेलुल अरहाम वकूमु बिललैल वन्नासु नियाम तदखुलुल जन्नत बिसलाम। कि चार काम कर लो लोगो, जन्नत में सलामती के साथ दाखिल हो जाओगी। एक क्या है, अफशुस सलाम, सलाम फैलाओ। दूसरा वातिमु ताम, खाना खिलाओ। तीसरा वसेलुल अरहाम, सिला रहमी करो। रिश्तेदारों में कतार रहमी मत करो, रिश्ते नाते जोड़ो। जहां कतार रहमी हुई है वहां भी एक दूसरे के साथ मिल मिल कर, एक दूसरे को हदाया भेज भेज कर, एक दूसरे को सलाम कर करके वो जो नाखुशगवार हालात है उनको दुरुस्त करो, अच्छे करो। और चौथी बात वसल्लु बिल्लैल वन्नासु नियाम, जब लोग सो रहे हो उस वक्त सोने के वक्त में कुछ नमाजें पढ़ लो। तो बेहतर तो यही है कि सोने का असल वक्त तो فجر سے پہلے ہے صبح صادق کے وقت, تو جب پوری دنیا سوئی ہے اس وقت اٹھو. اور آج کل یہ تو یہ ٹی وی اور سوشل میڈیا وغیرہ کی وجہ سے اور گپوں کی مجلسوں کی وجہ سے ہم لوگ عشاء کے بعد سوتے نہیں ہیں, ورنہ عشاء کے بعد سونے ہی کا وقت ہے. تو عشاء کے فوراً بعد بھی اگر کوئی شخص دو چار رکعت پڑھ لیتا ہے تو وہ بھی اسی وقت پڑھ لیتا ہے جب سونے والے لوگ سوتے ہیں. یہ بھی تہجد ہی میں داخل ہے. تو اگر تہجد کی نماز کی بھی عادت ہمیں ڈالنی چاہیے, پہلے اس سلسلے میں عرض کیا جا چکا ہے, تو ایسا اگر کرو گے تو تم جنت میں سلامتی کے ساتھ داخل ہو جاؤ گے. بہرحال وہ آنے والے فرشتوں نے سلام کیا, آپ نے سلام کا جواب دیا, قال سلام, اور اس کے بعد آپ نے کہا قوم منکرون. اب اس میں تین احتمال ہے. ایک احتمال تو یہ ہے کہ دل ہی دل میں کہا قوم منکرون اجنبی لوگ ہیں, یعنی ہاؤلائے قوم منکرون یہ اجنبی لوگ ہیں. دل ہی دل میں کہا کہ پہلے کبھی ان لوگوں کو دیکھا نہیں تھا, اجنبی لوگ معلوم ہو رہے ہیں. اور نوجوان خوبصورت نوجوانوں کی شکل میں آئے تھے فرشتے. بہرحال فرشتے انسانوں کی شکل بھی اختیار کرتے ہیں تو بہت خوبصورت ہوتے ہیں. تو کہا قوم منکرون, دل ہی دل میں کہا. دوسرا احتمال یہ ہے کہ اپنے خدام کو چپکے سے کہا کہ اجنبی لوگ معلوم ہو رہے ہیں, پہلے ان کو کبھی دیکھا نہیں ہے, پتہ نہیں کون ہے. اور تیسری بات یہ کہ انہیں سے کہا کہ انتم قوم منکرون. اور یہ جب اس طرح کا جملہ بولا جاتا ہے تو اس کا مطلب یہ ہوتا ہے کہ آپ ذرا بتلائیے کہ آپ کون ہیں. تو کہا آپ اجنبی معلوم ہو رہے ہیں, پہلے کبھی شاید ہماری ملاقات نہیں, آپ کون حضرات ہیں. یہ تین احتمال ہو سکتے ہیں, لیکن چونکہ اس کے بعد فرشتوں کا کوئی جواب مذکور نہیں ہے, اسے زیادہ راجح یہی معلوم ہو رہا ہے کہ دل ہی دل میں آپ نے کہا کہ قوم منکرون. اور ان کو بٹھایا, اور بٹھانے کے بعد ان کا اکرام کرنے کے بعد حضرت ابراہیم علیہ الصلوۃ والسلام فراغ الی اہلہ, یہ راغ جو ہے راغ, یہ چپکے سے اسی طرف مائل ہونے کا نام ہے. فراغ فراغ چپکے سے مائل ہو گیا, چپکے سے مائل ہو گیا. تو اس کا مطلب یہ ہے کہ جہاں ابراہیم علیہ الصلوۃ والسلام تھے اپنے مہمانوں کے ساتھ, وہاں سے چپکے سے اٹھ کر اپنی بیوی کے پاس چلے گئے. تو نظر بچا کر اپنی بیوی کے پاس چلے گئے, مخفی طریقے سے اپنی بیوی کے پاس چلے گئے. اس کا مطلب یہ ہے کہ تشریف رکھے تشریف رکھے تشریف رکھے اور کمرے سے نکل کر چلے گئے. اب ہو سکتا ہے کہ انہوں نے دیکھا نہ ہو, یہ بھی ہو سکتا ہے کہ دیکھا مگر کہہ کر نہیں گئے, یعنی چپکے سے سرک گئے حضرت ابراہیم علیہ الصلوۃ والسلام, کھسک گئے ابراہیم علیہ الصلوۃ والسلام. فراغ الی اہلہ, انہیں یہ نہیں کہا کہ آپ تشریف رکھے میں ذرا کچھ چائے پانی کا انتظام کرتا ہوں, میں ناشتے کا انتظام کرتا ہوں, کھانے کا انتظام کرتا ہوں, یا اس طرح نہیں گئے کہ آپ تشریف رکھے میں ذرا دو منٹ میں آ رہا ہوں, کہ ان کو یہ احساس ہو کہ شاید یہ ہمارے لیے کچھ تکلف کرنے کے لیے جا رہے ہوں. تو اس میں مہمانی کا ایک بہت اہم ادب سکھلایا ہے. پہلی تو یہ بات ہے کہ جب بھی ہمارے یہاں کوئی شخص مہمان بن کر آئے, چاہے وہ جانا پہچانا مہمان ہو یا انجان مہمان ہو, ہم جانتے نہیں ہیں, اس کا اکرام کرنا چاہیے. اور ابراہیم علیہ الصلوۃ والسلام میں یہ مہمان نوازی کا وصف بہت اعلیٰ درجے میں تھا. ان کے بارے میں مفسرین نے لکھا ہے کہ اس وقت تک دین کا کھانا نہیں کھاتے تھے جب تک کہ کسی کو ڈھونڈ کر اپنے دسترخوان پہ نہیں بٹھاتے تھے. تو دن میں جتنی مرتبہ کھاتے تھے, دوپہر شام یا صرف شام یا صرف دوپہر, جو بھی حضرت کا معمول ہوگا, اس وقت تک کھانا نہیں کھاتے تھے جب تک کہ کسی کو ڈھونڈ کر نہیں لاتے تھے. ایک مہمان ضرور ہوتا تھا کھانے پر. اور ایسا کوئی ضروری نہیں ہے کہ مہمان آئے تو آدمی ہمیشہ تکلف کرے, نہیں, تکلف کرنے کے لیے یہ دیکھنا پڑتا ہے کہ وقت ہمارے پاس کتنا ہے, مہمانوں کے پاس کتنا وقت ہے. تکلف کرتے وقت یہ بھی دیکھنا پڑتا ہے کہ ہماری مالی حالت کیا ہے, تکلف کے وقت یہ بھی دیکھنا پڑتا ہے کہ ہماری گھر والی کی حالت کیا ہے, اس کی مشغولی کتنی ہے, ہماری اپنی مشغولی کتنی ہے. اور ان سب چیزوں کو دیکھ کر کے جتنی مہمان نوازی کی جائے اتنی کرے دل سے. اس لیے کہ مہمان نوازی مہمان کو دکھلانے کے لیے نہیں کرنی ہے, مہمان نوازی اللہ کو دکھلانے کے لیے کرنی ہے. تو اللہ ہمارے سارے حالات سے واقف ہے, اندر سے ایک جذبہ ہو. تو یہ تو پہلی بات ہے. من کان یؤمن باللہ والیوم الآخر فلیکرم ضیفہ, یہ ایمان کی علامت ہے. جو اللہ اور آخری دن پر ایمان رکھتا ہو تو اسے چاہیے کہ وہ اپنے مہمان کا اکرام کرے. وہ مہمان کا اکرام ضرور کرے گا. تو مہمان کا اکرام کرو. آج کل ہم لوگ چونکہ تکلف میں پڑ گئے ہیں اور مہمان کیا سوچے گا یہ دیکھ کر کہ ہم مہمان نوازی کرتے ہیں, اس لیے ہم لوگ کتراتے ہیں کہ یار یہ مہمان گھر آئے گا 25 چیزیں بنانی پڑے گی, یہ کرنا پڑے گا, وہ کرنا پڑے گا. نہیں, آپ اللہ کو راضی کرنے کے لیے مہمان نوازی کو ایک اچھا عمل سمجھتے ہوئے, اور خدا اس سے خوش ہوتا ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے اس کو ایمان کی علامت قرار دیا ہے ایسا سمجھ کر. اگر مہمان نوازی کا عمل دو کھجوروں سے بھی کر لیں گے, ایک گلاس پانی سے بھی کر لیں گے, تو مہمان کا دل مطمئن ہوگا اور اللہ اس کے دل میں آپ کی محبت ڈالے گا. اللہ کے لیے کرنا ہے. تو ابراہیم علیہ الصلوۃ والسلام جو ہے آپ کی عادت یہ تھی. اور اس میں ایک قصہ بھی ہے, وہ بھی میں عرض کر دوں. ایک مرتبہ ایک مسکین کو لے آئے, بوڑھا آدمی تھا, بٹھایا اس کو دسترخوان پر اور کہا کہ اللہ کا نام لے کر شروع کرو, یعنی بسم اللہ کرو, اللہ کا نام لے کر شروع کرو. تو اس نے کہا کہ یہ اللہ کون ہے, وہ اسے پتا نہیں تھا. تو ابراہیم علیہ الصلوۃ والسلام نے تعارف کرایا. اب وہ اس مذہب کا آدمی نہیں تھا, اس نے انکار کر دیا کہ میں اس خدا کو نہیں مانتا, میں ان کا نام لے کر کھانا شروع نہیں کروں گا. تو ابراہیم علیہ الصلوۃ والسلام نے اٹھا دیا, حضرت جبریل علیہ الصلوۃ والسلام کو اللہ نے بھیجا اور کہا تم نے کیوں اٹھا دیا میرے اس بندے کو؟ کہا کہ اس لیے کہ آپ کا نام لینے سے انکار کر رہا ہے, روزی آپ کی کھا رہا ہے اور آپ کے نام کا انکار کر رہا ہے. تو کہ ابراہیم میں تو 80-90 سال سے اسے کھلا رہا ہوں, حالانکہ یہ میرے نام کا انکار کر رہا ہے اور تم اسے ایک وقت کا کھانا نہیں کھلا سکے. ابراہیم علیہ الصلوۃ والسلام نے اس کا پیچھا کیا اور پیچھا کر کے اس کو بلایا. تو کہا ابھی تو تم نے مجھے اٹھا دیا, اب جو ہے تم نے مجھے بٹھایا. تو کہا کہ اللہ کا حکم ہے اوپر سے. کہا کون اللہ؟ تو پورا سمجھایا, تو کلمہ پڑھ لیا, اس نے اسلام قبول کر لیا کہ اتنا کریم معبود ہے تمہارا. تو ابراہیم علیہ الصلوۃ والسلام میں مہمان نوازی بہت تھی. تو مہمان نوازی تو چپکے سے کھسک گئی. کیوں بھائی چپکے سے کھسک گئے؟ اس سے ہمیں ایک مہمان نوازی کا ادب معلوم ہوا. مہمان نوازی کا یہ ادب معلوم ہوا کہ جب ہمیں اندازہ ہو جائے کہ مہمان آئے ہوئے ہیں, اور آئے ہیں تو کم سے کم آدھ گھنٹہ تو بیٹھیں گے. آتے ہیں نا مہمان کبھی کبھی, اور آتے ہی کہتے ہیں کہ بہت جلدی میں ہیں ہم لوگ, چائے پانی کچھ نہیں چاہیے, صرف کھڑے کھڑے یہاں ایک کام کے لیے آئے تھے, آپ کی ملاقات کے لیے آئے ہیں. تو ایسے موقع پر جو ہے جلدی جلدی جا کر کے ایسی کوئی چیز لے آئے جو 10-15 منٹ میں ہو جائے. ہم لوگ غلطی بھی کرتے, جو مہمان نواز لوگ ہیں وہ بھی یہ غلطی کرتے ہیں کہ مہمان کو تکلیف پہنچاتے ہیں. بھائی وہ خود کہہ رہے ہیں کہ ہم جلدی میں ہیں, اور آپ ان کو کہتے ہیں کہ چائے رکھ دی ہے, اب آپ تشریف رکھے. اب چائے آنے میں ایک گھنٹہ لگ جاتا ہے. نہیں, ان کو دیکھ لے اور ایسا دیکھا کہ نہیں یہ تو اب آئے ہیں, سوچا کہ بہت دنوں سے آپ کی ملاقات نہیں ہوئی ہے, آج فارغ بھی تھے تو سوچا کہ اب ذرا مل لیتے ہیں. تو اب پتا چلا کہ یہ بیٹھنے والے ہیں. تو ابراہیم علیہ السلام کے اس واقعے سے ہمیں یہ ادب ملتا ہے کہ اس وقت ان کو پوچھا نہ جائے کہ آپ کچھ پسند فرمائیں گے. اور جب اٹھ کر کے گھر کے اندر والے حصے میں جائیں تو انہیں یہ احساس بھی نہ ہونے دیں کہ آپ کچھ کھانے پینے کا انتظام کرنے کے لیے جا رہے ہیں, اس لیے کہ بعض مہمان بہت حساس ہوتے ہیں کہ ہماری وجہ سے کسی کو تکلیف نہ پہنچے. اس لیے کہا کہ فراغ الی اہلی راغ فذهب الی اہلی, نے کہا فراغ الی اہلی, چپکے سے مائل ہو گئی اپنے بی بی کی طرف, یعنی چپکے سے یعنی نظر بچا کر اندر چلے گئے, مخفی طور پر چلے گئے, اور اندر چلے گئے اور واپس آئے نہیں جب تک یہ سارا انتظام نہیں کر لیا. اب ابراہیم علیہ السلام جو ہے ان کے یہاں یہ گائے بیل وغیرہ رہتے تھے, تو ان کے لیے ایک بچڑا ذبح کرنا کوئی مشکل کام نہیں تھا. اور ایکسپرٹ ہوتے ہیں جو لوگ یہ کام کرتے ہیں, جلدی سے گائے کا بچڑا ذبح کر دیا, گائے کا بچہ, اور ذبح کر کے اس کے گوشت کو بھون کر لے آئے ابراہیم علیہ الصلوۃ والسلام. فجاء بعجل سمین, بس آپ فربا, آپ فربا موٹا موٹا تازہ بچڑا لے آئے, اور دوسری جگہ پر کہ فجاء بعجل حنید, باربیکیو کر کے بھون کر کے اس کو لے آئے. تو اس سے بھی جو ہے دو باتیں معلوم ہوئی. ایک بات تو یہ معلوم ہوئی کہ وہ جو دمبے یہ معاف کیجئے گائے کا بچڑا لے آئے, तो गाय का बछड़ा ले आए, गाय का बच्चा जबा करके ले आए, तो उन्होंने देखा कि इसमें से उम्दा कौन सा है, तो मेहमान के लिए जितना हो सके उम्दा तरीके से करे फरबा, फिर उसे बारबेक्यू करके ले आए। और साथ में दूसरा अदब यह भी मालूम है मेहमान नवाजी का कि तकल्लुफ में ना पड़े, घर में जो बेहतर से बेहतर चीज है वो लेकर के आ जाए। इब्राहिम अलैहिस्सलाम पूरा बछड़ा भूनकर ले आए, ये तकल्लुफ में नहीं पड़े थे कि कहीं उनको जाना पड़ा था, वो तो घर में, ये उनके लिए मां हजर था, तो मां हजर है, फ्रिज फ्रीजर में जो कुछ रखा हुआ है जल्दी से तैयार हो जावे, वो बेहतर से बेहतर तरीके से मेहमानों के लिए करने की कोशिश करे, तकल्लुफ में पड़े बगैर, इससे कि तकल्लुफ में तकलीफ है। फजा बेजिन समीन फकर रबहु इलेहिम, और हजरत इब्राहिम अलैहिस्सलाम ने उसको उनके करीब किया, जाहिर है कि पेश किया उनके सामने। काला अला ताकुलून, और इब्राहिम अलैहिस्सलाम ने उनसे कहा कि क्या तुम खाते नहीं। इससे मेहमान नवाजी का एक और अदब मालूम हुआ कि मेहमान को चाहिए कि जब उसके सामने कोई चीज पेश की जाए और उसे रगबत हो या न हो, उसे कुछ न कुछ चख लेना चाहिए। इसलिए कि अगर कुछ न कुछ खाना ये आदाब में से न होता तो इब्राहिम अलैहिस्सलाम रखने के बाद ये ना कहते कि अला ताकुन, क्या तुम खाते नहीं, अरे भाई कुछ तो खाओ। तो मालूम हुआ कि मेजबान का यह हक है कि कुछ न कुछ खाया जाए। और दूसरा अदब यह भी मालूम हुआ कि मेजबान नाश्ता या खाने पीने की चीजें मेहमानों के सामने पेश करके फिर गाफिल न हो जाए, बल्कि देखता रहे कि खा रहे हैं या नहीं। कभी कभी शर्म की वजह से खाते नहीं, कभी कभी दो तीन चीजें दस्तरखान पर होती है तो एक चीज मरगूब तो होती है मेहमान को, मगर वो दूसरे कोने पे पड़ी हुई है, तो देखता रहे कि इनको ये चीज नहीं मिली है, तो कहे कि भाई ये प्याला यहां लाओ, भाई ये इसमें से भी लो, देखता रहे। मगर इस तरह नजर रखे कि मेहमान को ऐसा ख्याल ना आए कि मेरे हर हर लुक में बर नजर है। इस पर से एक किस्सा याद आया कि हिशाम इब्ने अब्दुल मलिक इब्ने मरवान, उनके यहां कुछ लोग मेहमान हुए, उनको खाना खिलाया, तो खाना खिलाए तो एक देहाती खाना खा रहा था, तो हिशाम बिन अब्दुल मलिक जो है वो दस्तरखान पे नजर थी, लोग क्या खा रहे हैं क्या नहीं, किस तरह खा रहे हैं, जैसे एक मेहमान का होता है, तो उसकी नजर पड़ गई कि वो देहाती ने जो लुकमा उठाया है उसमें एक बाल है, ऐसा बाल उनको नजर आ गया दूर से, कह जरा ख्याल करके खाओ इसमें बाल है। अब वो देहाती था, गरीब था मगर शरीफ था, तो उसने वो लुकमा वहीं रख दिया और खड़ा हो गया और उठकर हाथों को झाड़ते हुए कहा कि हम ऐसे शख्स के दस्तरखान खान पर नहीं खाते जो हमारे लुकमे पे नजर रखता है। मतलब यह है कि दस्तरखान पर तो नजर रखे और यह भी देखे कि लोग किस तरह खा रहे हैं, मगर इतनी ज्यादा नजर ना रखे कि उसको फिर और मजीद हया में मुब्तला हो जाए और शर्म आने लगे। देखो ये सारे कितने आदाब हैं। तो कहा अला ताकुलून, क्या तुम लोग खाते नहीं, तो उन्होंने इसका जवाब तो फाउ जैसा मिनहुम खीफा, उनकी तरफ से अब खौफ महसूस हुआ इब्राहिम अलैहिस्सलाम को। अब इब्राहिम अलैहिस्सलाम को खौफ क्यों महसूस हुआ, तो उसकी दो तवजीह हमें तफसीर की किताबों में मिलती हैं। एक ये कि इब्राहिम अलैहिस्सलाम के जमाने में दस्तूर ये था कि जब कोई शख्स किसी के घर में नुकसान पहुंचाने की नीयत से दाखिल होता था, मसलन दुश्मन है, कत्ल करने के इरादे से आया है, दुश्मन है, चोरी करने के इरादे से आया है, तो वो अपने सीरियस मूड में रहता था और मेहमान नवाजी वगैरह में बिल्कुल दिलचस्पी नहीं लेता था, एक आम रिवाज था। तो जब इन्होंने हाथ नहीं बढ़ाया और किसी चीज की तरफ रगबत का इजहार नहीं किया, तो इब्राहिम अलैहिस्सलाम को यह ख्याल आया कि ये आने वाले कोई अच्छा इरादा लेकर नहीं आए हैं, ये फौज से मुखिफा। और दूसरी तौजी यह है कि इब्राहिम अलैहिस्सलाम ने जब देखा कि ये लोग हाथ नहीं बढ़ा रहे हैं, तो इब्राहिम अलैहिस्सलाम अपनी बसीरत बातिनी से, अपनी फिरासत ईमानी से समझ गए कि ये इंसान नहीं है, फरिश्ते हैं, इसलिए हाथ नहीं बढ़ा रहे हैं खाने की तरफ। और अगर ये फरिश्ते हैं तो कहीं ऐसा तो नहीं कि मेरी या मेरी कौम की कोई गलती हो गई है जिसकी पकड़ के लिए अल्लाह ने इनको भेजा है। बस ये आपको डर हुआ और खौफ हुआ। इसलिए कि इब्राहिम अलैहि सलातो वस्सलाम के पास तो फरिश्ते बार बार आते होंगे और इंसानी शक्ल में भी आए होंगे, तो वो हैयत से ऐसा उनको अंदाजा हुआ कि इस हैयत से तो कभी नहीं आए हैं फरिश्ते मेरे पास, तो उन्होंने खौफ महसूस किया। जो भी बहरहाल शक्ल हो, जो फरिश्तों ने देखा कि इब्राहिम अलैहिस्सलाम की बॉडी लैंग्वेज और चेहरा मोहरा बता रहा है कि उनको हमसे खौफ महसूस हो रहा है, तो उन्होंने कहा कि ला तखफ, आप डरिए मत, आप डरिए मत। और दूसरी जगह पर कि इन्ना उरसिलना इला कौम लूत, जो बात आपके जहन में आ रही है कि ये फरिश्ते कहीं मेरी किसी हरकत से या मेरी कौम की किसी हरकत से अल्लाह की नाराजगी की वजह से अजाब लेकर के तो नहीं आए हैं, तो कहा हम इसी काम के लिए आए हैं मगर आपकी कौम को हलाक करने के लिए नहीं, लूत अलैहिस्सलाम की कौम को हलाक करने के लिए। और फिर उन्होंने ये कहा कि वह शरू हो भी गुलामिन अली, मगर आपके पास आने का तो हमारा मकसद ये है कि अल्लाह ताला शानहू ने आपको एक बशारत देने के लिए कहा है कि एक बहुत इल्म वाला लड़का अल्लाह ताला शानहू आपको अता करेंगे। और सूरह हूद में है कि इब्राहिम अलैहिस्सलाम के लिए जो बशारत थी वो सारा के लिए भी बशारत थी, सारा के हजरत सारा के लिए जो बशारत थी वो इब्राहिम अलैहिस्सलाम के लिए भी बशारत थी, माँ बाप वो बनने वाले थे। तो वहां एक फबशर ना हबी इसहाक, हमने हजरत सारा अलैहिस्सलाम को इसहाक की बशारत दी, वो मैं वराए इसहाक याकूब, और इसहाक के बाद याकूब भी बशारत दी। अब ये एक बशारत थी कि ये लड़का पैदा होगा, सब मैं शुरू में कह चुका हूं, और नबी भी होगा। तो हजरत सारा अलैहिस्सलाम को ताज्जुब हुआ कि मेरी उम्र 90 साल की, तो एक तो मैं बुढ़िया हो गई हूं और मैं जवानी में भी बांझी थी, अकीम थी, तो एक तो ये कि शुरू से मैं बांझ हूं, मेरे अंदर बच्चा जनने की सलाहियत नहीं है, और अब तो अगर बच्चा जनने की सलाहियत भी होती तो उस उम्र में पहुंच गई हूं कि जो औरत बांझ नहीं होती वो भी औलाद नहीं दे सकती। तो इसलिए जब उन्होंने ये बात सुनी तो उनको बड़ा ताज्जुब हुआ, और जब बड़ा ताज्जुब हुआ तो फअक्बलत इमरअतुहु फी सर्रतिन, हजरत सारा अलैहिस्सलाम जो है वो मेहमानों वाले कमरे में नहीं थी, वो दूसरे कमरे में थी, और उन्हें जब पता चल गया कि ये तो इंसानी शक्ल में फरिश्ते हैं, तो पर्दा अगर उनकी शरीयत में उस वक्त तक में नाजिल हो चुका था फिर भी अब पर्दे का मसला नहीं रहा, वो तो फरिश्ते हैं। तो आई उनकी बीबी फअक्बलत इमरअतुहु, ये बशारत और खुशखबरी जब सुनाई गई कि औलाद होगी, तो उनकी बीबी आई फी सर्रतिन, जोर से बोलती हुई, फी सर्रतिन आवाज करती हुई, जोर से बोलती हुई। तो ये जोर से बोलती हुई का मतलब ये नहीं कि चीखते चिल्लाते आई, जोर से बोलती हुई एकदम ताज्जुब की शिकार हो गई, और उस ताज्जुब के गलबे की वजह से जरा आवाज बुलंद हो रही थी, और जोर से बोलती हुई आई और उसी ताज्जुब की वजह से उन्होंने अपने चेहरे को पीटा। तो चेहरा जो है ये पेशानी से लेकर थोड़ी तक है, तो चेहरे को पीटा का मतलब है कि ये पेशानी के ऊपर यूं करके हाथ रख दिया। तो जब कोई अफसोस की बात होती है, जब कोई गम की बात होती है, जब कोई ताज्जुब की बात होती है, तो आदमी जो है ऐसा सर पकड़ लेता है, ऐसे सर के ऊपर ऐसे हाथ रख देता है। तो फसर्रत वजह, यानी अपनी पेशानी, अपने चेहरे को पीटा यानी अपने माथे को पीटा। बहुत से मुतरजमीन ने उर्दू में माथा ही तर्जमा किया है कि अपने माथे को यानी अपनी पेशानी को यूं करके पीटा। तो ये जो जोर से बोलना है वो भी ताज्जुब की वजह से, और ये सर के ऊपर यूं हाथ मारा वो भी ताज्जुब की वजह से। और उन्होंने फिर उस ताज्जुब की वजह भी बयान की कि अजूजुन अकीम, आई अना अजूजुन अकीम, मैं तो बुढ़िया हूं और बुढ़िया होने से पहले बांझ हूं, ये कैसे होगा। सूरह हूद में जो है यही ताज्जुब हमें नजर आता है कि जब ये कह या वही लता जो है ताज हाई रे ताज्जुब, या वही लता वाह क्या बात आपने कह दी, अले दो मैं बच्चा जनूंगी, वह अना अजूज इस हाल में कि मैं बूढ़ी औरत हूं, वह हदा बाली शेखा, और ये मेरे मियां भी तो बूढ़े हो गए हैं, इन हदा लशयुन अजीब, ये तो एक अजीब चीज है। तो यहां पर ये वहां सूरह हूद में उसके जवाब में फरिश्तों ने कहा कि अता जबीना मिन अमरिल्ला, اتعجبین من امر اللہ، کیا تمہیں تعجب ہو رہا ہے اللہ کی رحمت سے؟ یعنی گویا فرشتوں نے نکیر کی کہ تمہیں اللہ کے معاملے سے کیوں تعجب ہو رہا ہے، تمہیں نہیں ہونا چاہیے. اب یہاں ایک سوال پیدا ہو گیا، سوال یہ پیدا ہو گیا کہ 90 سال کی عمر میں، بڑھاپے میں، پھر ایک بانج عورت کو بچہ پیدا ہو، یہ تعجب کرنے کی چیز تھی. تو جب تعجب کرنے کی چیز پر حضرت سارہ علیہ السلام تعجب کر رہی ہے، تو فرشتے اس پر نکیر کیوں کر رہے ہیں کہ اتعجبین من امر اللہ، کہ اللہ کے معاملے کے بارے میں تم تعجب کر رہی ہو؟ تو جواب اس کا یہ ہے کہ فرشتوں نے نکیر اس لیے کی کہ تمہارا تعلق تو پیغمبر کے گھرانے سے ہے، اور ایسی تعجب خیز چیزیں اس سے پہلے تم نے کبھی دیکھی ہیں کہ نہیں، کہ اللہ جل جلالہ وامن والو وہ بہت ساری باتیں کر سکتے ہیں جس کا انسان کو تصور نہیں ہوتا. اسی لیے آگے کہا کہ ورحمت اللہ وبرکاتہ علیکم اہل البیت، اے گھر والو تم پر تو اللہ کی برکتیں اور اللہ کی رحمتوں کا ظہور روزانہ ہوتا رہتا ہے، تو تمہیں اس سے تعجب کیوں ہوا؟ تو یہاں پر جو ہے اس کا اختصار ہے کہ جب انہوں نے کہا کہ مجھے بچہ کیسے ہوگا، میں تو بوڑھی عورت ہوں، میں بانج عورت ہوں، قالو کذالک قال ربک، تمہارے پروردگار نے اسی طرح کہا ہے. اور جب اللہ کہتا ہے پھر کوئی ناممکن چیز ناممکن نہیں رہتی، مشکل چیز مشکل نہیں رہتی، وہ ہو کر رہتی ہے. اور انہ ہو الحکیم العلیم، یہ جو تمہارا پروردگار ہے وہ تم جانتی ہی ہو کہ بہت زیادہ حکمت والا ہے اور بہت زیادہ علم والا ہے. اسے پیچھے کا جتنا علم ہے اتنا ہی مستقبل کا ہے، مستقبل کا جتنا علم ہے اتنا ہی پیچھے کا ہے. اس نے جو بات کہی ہے تو یہ ہو کر رہے گی، اس کا علم جو ہے بالکل پختہ ہے، 100% ہے، اور وہ حکمت والا بھی ہے. اس لیے 90 سال کی اور 120 سال کی عمر میں جو تمہیں لڑکا دینے کا اس نے فیصلہ کیا ہے، یہ فیصلہ بھی حکمتوں سے بھرا ہوا ہے. بس یہ ابراہیم علیہ السلام کا شروع کا تمہید کے طور پر جو قصہ تھا وہ ختم ہو گیا. پھر ابراہیم علیہ السلام ان سے پوچھتے ہیں کہ بھئی تمہارا آنا کیسے ہوا ہے؟ بس اسی بشارت کے لیے اور بھی کوئی غرض ہے؟ تو وہ کہتے ہیں کہ نہیں، ہمیں تو لوط علیہ السلام کی قوم کو ہلاک کرنے کے لیے بھیجا گیا ہے. وہ انشاءاللہ آئندہ نشست میں عرض کیا جائے گا. تو یہ بطور تمہید کے ہے، اس کا تعلق وفی اموالہم حق للسائر والمحروم بھی ہے، کہ جب وہ سوالی اور بے سوالی پر صدقات نافلہ کی نوازش کرتے رہتے ہیں تو ان کے گھر جب مہمان آتا ہے تو اس وقت کیا کرتے ہوں گے، یہ بتلانے کے لیے ہمیں. اور ساتھ میں یہ کہ چونکہ وہ ایک ہی سفر میں دو کام کر رہے تھے، بشارت بھی سنانی تھی، تو ایک قوم کے لیے ایک جگہ پر بشارت دے کر آئے تھے، دوسری جگہ پر عذاب لے کر کے آئے تھے. تو بطور تمہید کے یہ بیان کر دیا، اور اس میں یہ پہلو بھی نکلا کہ ابراہیم علیہ السلام اور حضرت سارہ علیہ السلام دونوں موحد تھے، دونوں مومن تھے اور اعلیٰ درجے کے مومن تھے. تو اللہ جل جلالہ وامن والہ نے اپنی حکمت اور اپنی مصلحت کے پیش نظر دنیا میں بھی انہیں یہ نعمت دے کر کچھ نہ کچھ ان کے اچھے اعمال کا بدلہ دیا. تو جو مکذبین ہوتے ہیں انہیں دنیا میں بھی سزا ملتی ہے آخرت میں بھی، اور جو مومنین ہوتے ہیں انہیں دنیا میں بھی جزا ملتی ہے اور آخرت میں بھی جزا ملتی ہے. اللہ تعالی شانہ ہمیں پکے مومنین میں شامل فرمائیں، اعلیٰ درجے کے متقی اور محسن بنائیں، اور اللہ تعالی شانہ یہ عید کا دن گزر گیا، اللہ اس کی اور رمضان کی ہمیں برکتوں سے مالا مال فرمائیں. تو آج جو ہے اس میں کچھ کھانے پینے کے آداب بھی تھے، تو یہ کھانے پینے ہی کا دن بھی تھا، تو اس میں بہت کچھ سیکھنے کا ہے ہمارے لیے. تو ہمیں اللہ کے نبی صلی اللہ علیہ وسلم کا طریقہ کھانے میں، پینے میں، ایک دوسرے کو ملنے میں، سلام کرنے میں سیکھنا چاہیے. اللہ تعالی شانہ مجھے آپ کو عمل کی توفیق عطا فرماوے. وآخر دعوانا الحمدللہ رب العالمین، وصلی اللہ علی نبینا محمد وعلی آلہ واصحابہ اجمعین.